شک. آدمی زندگی کے تمام مراحل وقت کے چھوٹے چھوٹے ٹکڑوں میں طے کرتا ہے، مثلاً ایک سیکنڈ کا کوئی فریکشن. آدمی کی زندگی خواہ 100 برس کی کیوں نہ ہو، لیکن وہ انہی لمحوں میں تقسیم ہوتی رہتی ہے. غور طلب امر یہ ہے کہ آدمی اپنی زندگی بسر کرنے کے لیے ذہن میں وقت کے یہ ٹکڑے جوڑتا ہے اور انہی ٹکڑوں سے کام لیتا ہے. انہی ٹکڑوں کے گرداب میں، جن کو ہم سوچنا یا فکر کرنا کہتے ہیں، ہم یا تو ایک ٹکڑے سے آگے دوسرے ٹکڑے پر آ جاتے ہیں یا وقت کے اس ٹکڑے سے پلٹتے ہیں. اس کو اس طرح سمجھنا چاہیے کہ آدمی جب یہ سوچتا ہے کہ میں کھانا کھاؤں گا، لیکن اس کے پیٹ میں گرانی ہے، اس لیے وہ ارادہ ترک کر دیتا ہے. کب تک وہ اس ترک پر قائم رہے گا، اس کے بارے میں اسے کچھ نہیں معلوم. بے شمار افکار ہی اس کی زندگی کے اجزائے ترکیبی ہیں جو اسے ناکام یا کامیاب بناتے ہیں. ابھی وہ ایک ارادہ کرتا ہے، پھر اسے ترک کر دیتا ہے. چاہے منٹوں میں کرتا ہے، چند گھنٹوں میں کرتا ہے، یا مہینوں اور سالوں میں ترک کرتا ہے. بتانا مقصود یہ ہے کہ ترک آدمی کی زندگی کا جزو اعظم ہے، کیونکہ وہ بتبع آرام طلب واقع ہوا ہے. بہت سی باتیں ہیں جن کو آدمی دشواری، مشکل، بیماری، بیزاری، بے عملی، بے چینی وغیرہ وغیرہ کہتا ہے. ان کیفیات کے بالمقابل ایک ایسی کیفیت ہے جس کا نام وہ سکون رکھتا ہے. یہ نہیں کہا جا سکتا کہ یہ سب کیفیتیں حقیقی ہیں. در حقیقت ان میں سے زیادہ تر کیفیات مفروضات پر مبنی ہیں. انسان کے دماغ کی ساخت ہی ایسی ہے کہ وہ ہر آسانی کی طرف دوڑتا ہے اور محنت سے جی چراتا ہے. ظاہر ہے یہ دو سمتیں ہیں، اور ان سمتوں میں آدمی ہمیشہ افکار کے ذریعے سفر کرتا ہے. اس کی حرکت کا منبع ان سمتوں میں سے ایک سمت ہے. ہوتا یہ ہے کہ ابھی ہم نے ایک تدبیر کی، پھر اس کی تنظیم کی، یہاں تک کہ وہ مکمل ہو گئی. اس کی سمت بھی صحیح تھی، لیکن صرف 10 قدم چلنے کے بعد ہمارے ذہن میں تبدیلی ہو گئی. چنانچہ ہم جس منزل کی طرف رواں دواں تھے، وہ غیب میں چلی گئی. ہمارے پاس باقی کیا رہا؟ ٹٹولنا اور ٹٹول کر قدم اٹھانا. واضح رہے کہ یہ تذکرہ یقین اور شک کی درمیانی راہوں کا تھا. ہمیں یہ نہیں بھولنا چاہیے کہ انسان کی بنیاد وہم اور یقین پر ہے. مذہب کی اصطلاح میں اس کو شک اور ایمان کہا گیا ہے. اللہ تعالیٰ دماغ میں شک کو جگہ دینے سے منع فرماتے ہیں اور ذہن میں یقین کو پختہ کرنے کا حکم دیتے ہیں. قرآن مجید میں ارشاد ہے، لا ریب ہے یہ کتاب اور اس کو ہدایت دیتی ہے جس کا یقین غیب پر ہے. جس شک کو اللہ تعالیٰ نے ممنوع قرار دے دیا ہے، یہ وہی شک ہے جس سے آدم کو باز رہنے کا حکم دیا گیا تھا. بالآخر شیطان نے بہکا کر یہ شک آدم کے دماغ میں ڈال دیا، جس کے لیے آدم جنت سے نکالا گیا. اسی مقام سے آدم کے دماغ میں دو سمتوں کا تعین ہوا، یعنی شک اور یقین. بیان کردہ حقیقت کی روشنی میں انسان کے دماغ کا محور یقین اور شک پر ہے. یہی وہ شک اور یقین ہے جو دماغی خلیوں میں ہمہ وقت عمل کرتا رہتا ہے. جس قدر شک کی زیادتی ہوگی، اسی قدر خلیوں کی ٹوٹ پھوٹ واقع ہوگی. یہ بتانا بہت ضروری ہے کہ یہی وہ دماغی خلیے ہیں جن کے زیر اثر تمام اعصاب کام کرتے ہیں، اور اعصاب کی تحریکات ہی انسانی زندگی ہے. کسی چیز پر انسان کا یقین کرنا اتنا ہی مشکل ہے جتنا فریب کو جھٹلانا. مثال اس کی یہ ہے کہ انسان جو کچھ ہے، وہ خود کو اس کے خلاف پیش کرتا ہے. وہ ہمیشہ اپنی خامیاں چھپاتا ہے اور اس کی جگہ مفروضہ خوبیاں بیان کرتا ہے جو اس کے اندر موجود نہیں ہیں. मुश्किल सबसे बड़ी ये है कि वो जिस मुआशरे में तरबियत पाकर जवान हुआ है वो मुआशरा इसका अकीदा बन जाता है। इसका जहन इस काबिल नहीं रहता कि वो इस अकीदे का तज्जिया कर सके। वो अकीदा यकीन का दर्जा हासिल कर लेता है, हालांकि वो महज फरेब है। सबसे बड़ी वजह इसकी यही है कि आदमी खुद को जो जाहिर करता है ऐसा नहीं है, बल्कि इसके बरअक्स है। इस किस्म की जिंदगी गुजारने में इसे बहुत मुश्किलात पेश आती हैं, ऐसी मुश्किलात जिनका हल आदमी के पास नहीं है। इस जिंदगी में इसे कदम कदम पर खतरा महसूस होता है कि इसका अमल तल्फ हो जाएगा और बेनतीजा साबित होगा। बाज़ औक़ात आदमी ये समझता है कि इसकी पूरी जिंदगी तल्फ हो रही है। अगर तल्फ नहीं भी हो रही तो सख्त खतरे में है। ये सब इन दिमागी खुलियों की वजह से होता है जिनमें शक की बिना पर तेज़ी से टूट फूट वाक़े हो रही है। दिमागी खुलियों की तेज़ी से टूट फूट और रद्द बदल कदम कदम पर इसके अमली रास्तों में रुकावट पैदा करती है। अमल बेनतीजा साबित होता है और आसाब को नुकसान पहुंचता है। आदमी का दिमाग दरअसल इसके इख्तियार में है। वो खुलियों की टूट फूट को यकीन की ताकत से कम और ज़्यादा कर सकता है। दिमागी खुलियों की टूट फूट की कमी से आसाबी नुकसान के इम्कानात बहुत ही कम हो जाते हैं। तारीख में ऐसा कोई दौर नहीं आया कि जब आदमी चंद फी हज़ार से ज़्यादा सेहतमंद रहा हो। दरअसल होना ये चाहिए था कि वो ज़्यादा से ज़्यादा रोशनी की किस्में और रोशनियों का तर्ज अमल मालूम करता, लेकिन इसने कभी इसकी तरफ तवज्जो नहीं दी। ये चीज़ हमेशा पर्दे में रही। आदमी ने इस पर्दे में झांकने की कोशिश इसलिए नहीं की कि या तो इसके सामने रोशनियों का पर्दा ही नहीं था या इसने रोशनी के पर्दे की तरफ तवज्जो ही नहीं दी। इसने वो कायदे मालूम करने की तरफ ख्याल ही नहीं किया जो रोशनियों के खलत मलत से ताल्लुक रखते थे। अगर आदमी ये तर्ज अमल इख्तियार करता तो इसके दिमाग में खुलियों की टूट फूट कम से कम हो सकती थी। इस हालत में ज़्यादा से ज़्यादा यकीन की तरफ कदम उठाता, फजूल अकायद और तवाहम में मुब्तला न होता। शकूक इसे इतना परेशान न करते जितना अब किए हुए हैं, और इसकी तहरीकात में जो अमली रुकावटें वाक़े होती हैं वो कम से कम होती। लेकिन ऐसा नहीं हुआ। इसने रोशनियों की किस्में मालूम नहीं की और ना ही रोशनियों की तबीयत का हाल मालूम करने की कोशिश की। वो ये भी नहीं जानता कि रोशनियाँ भी तबीयत और माहियत रखती हैं और रोशनियों में रुझानात भी मौजूद होते हैं। इसे ये भी इल्म नहीं कि रोशनियाँ ही इसकी ज़िंदगी हैं और इसकी हिफाजत करती हैं। वो तो सिर्फ मिट्टी के पुतले से वाकिफ़ है, इस पुतले से जिसके अंदर अपनी कोई हैसियत नहीं है, जिसके लिए अल्लाह ने फरमाया कि वो सड़ी हुई मिट्टी से बनाया गया है, और दूसरी जगह भी इरशाद है कि वो मिट्टी बजनी है यानी खला है। अल्लाह ताला ने कुरान पाक में इरशाद फरमाया, इंसान ना काबिले तस्करा शय था, हमने इसके अंदर अपनी रूह डाल दी, बस ये बोलता सुनता समझता और महसूस करता इंसान बन गया। रूह की तारीफ ये है कि वो अमर रब है। अमर की बहुत मुख्तसर तशरीह है। इसका अमर ये है कि जब वो इरादा करता है किसी बात का तो कहता है हो जा, और वो हो जाती है। यानी इंसान रूह है, रूह अमरे रब है। अल्लाह ताला के इस इरशाद से नावाकफियत वहम और शक को बढ़ाती है, नतीजे में ईमान और यकीन टूट जाते हैं। कुरान पाक ने कौम को एक फ़र्द की हैसियत दी है, चुनाचे इसके साथ भी यही अमल होता है जो फ़र्द के साथ होता है। कौम में अगर यकीन की निस्बत शक ज़्यादा हो जाए तो ये अमल दो रुख इख्तियार कर लेता है। जब इसका रुख उरूज की तरफ होता है तो आफात समावी के आने का एहतमाल होता है, और जब नजूल की तरफ होता है तो आफात अरजी आती हैं। जब आफात आसमान से नाजिल होती हैं तो बिखर कर पूरी कौम के जहन और आसाब को मुतासिर करती हैं। इनसे बचने की सिवाय इसके कोई तरकीब नहीं कि कौम के यकीन की राह एक हो, अलग अलग ना हो। यही अंबिया का सबक है। जब कौम ग्रोहों में मुंतशिर हो जाती है और ग्रोहों का यकीन मुख्तलिफ होता है तो शक ज़मीन की सतह पर फैल जाता है। इस इंतशार से आफात अरजी हरकत में आ जाती हैं और फैल जाती हैं। चुनाचे सैलाब, जलजले, वबाएँ वगैरह ज़हूर में आती हैं। कभी कभी खाना जंगी भी होती है जिससे कौम और अफराद का आसाबी निज़ाम तबाह हो जाता है, जो तरह तरह की बीमारियां फैलने का मौजिब होता है।